शिकारपुर में इमाम बारगाह में धमाका, 44 अफराद हलाक, कई जख्मी। सूबे भर में यौमे सोग का ऐलान। मावराय अदालत हलाकतों की तहकीकात के लिए अदालती कमीशन कायम। बलूचिस्तान से मुबैना खुदकुश हमलावर गिरफ्तार। और गुब्बारे में बहरुल काहिल अबूर करने का आलमी रिकॉर्ड। ये बीबीसी उर्दू सर्विस है, सारा हसन से खबरें सुनिए। सुबह सिंध के जिला शिकारपुर में एक इमाम बारगाह में नमाज जुमा के दौरान बम धमाका हुआ, जिसमें तकरीबन 44 अफराद हलाक और 40 से ज्यादा जख्मी हुए हैं। किसी भी गिरोह ने धमाके की जिम्मेदारी कबूल नहीं की है। तफसील बता रही है मासूमा मलिक।
शिकारपुर के मरकज में वाक़ इमाम बारगाह मौला अली में धमाका उस वक्त हुआ जब नमाज जुमा का खुतबा जारी था और लोगों की बड़ी तादाद मस्जिद में मौजूद थी। धमाके में हलाक होने वालों में 3 बच्चे भी शामिल हैं। DSP ने ऐनी शाहिदीन के हवाले से बताया कि एक शख्स थैला लेकर इमाम बारगाह में दाखिल हुआ, जिसके फौरी बाद धमाका हो गया। पुलिस का कहना है कि अब तहकीकात की जा रही है कि ये बम नस्ब किया गया था या ये खुदकुश हमला था। धमाके के वक्त इमाम बारगाह में तकरीबन 170 अफराद मौजूद थे। पुलिस का कहना है कि इमाम बारगाह के बाहर सिक्योरिटी इंतजाम की जिम्मेदार पुलिस होती है, जबकि अंदर की सिक्योरिटी की जिम्मेदारी इमाम बारगाह के अमले की होती है।
शिकारपुर के जिली पुलिस अफसर अब्दुल कुद्दूस ने बताया कि 21 जख्मियों को सखर मुंतकिल कर दिया गया है, जबकि धमाके की नौयत का पता लगाया जा रहा है। उन्होंने BBC से बात करते हुए कहा,
हलाक जो अभी लिस्ट आई है 44 की आई है और 21 जो है जख्मी है, इंजर्ड है, वो रेफर हो गए हैं सखर हॉस्पिटल में। एक तकरीबन जो हाल है उसमें 70 आदमी आ सकते हैं, मतलब 80 से ऊपर आ सकते हैं। ऊपर भी उनकी जाय नमाज है, सिक्योरिटी हमारी टिकट होती है उधर, पता नहीं कैसे मतलब अंदर आके ये हो गया है। बस ये खुदकश लग रहा है, अभी तफ्तीश चल रही है।
शिकारपुर में धमाके के बाद वजीर आला कायम अली शाह ने कल सुबह भर में यौमे सोग का ऐलान किया है और हलाक होने वालों के लिए 5 लाख रुपए जबकि जख्मियों को 1 लाख रुपए की इमदाद देने का ऐलान भी किया गया। वजीर आजम नवाज शरीफ ने कराची में मावराए अदालत हलाकतों की तहकीकात के लिए अदालती कमीशन बनाने की मंजूरी दी है। MQM का कहना है कि कराची में उसके कारकुनों को लापता करने के बाद कत्ल किया जा रहा है। तफसील के साथ रियाज सोहेल।
गवर्नर हाउस में अमन अमान की सूरतेहाल पर इजलास की सदारत करते हुए वजीर आजम ने सूबाई हुकूमत को अदालती कमीशन बनाने का हुक्म दिया। ताहम ये वाजे नहीं है कि ये कितनी मुद्दत में तहकीकात मुकम्मल कर अपनी रिपोर्ट पेश करेगा। वजीर आजम ने MQM के हलाक होने वाले कारकुनों के अहले खाना से भी मुलाकात की और IG सिंध गुलाम हैदर जमाली को हिदायत की कि 3 मकतूल कारकुनों के वर्सा से मुलाकात कर 30 दिन में अपनी रिपोर्ट पेश करें। MQM के रहनुमाओं ने वजीर आजम को लापता कारकुनों की फहरस्त पेश की। वजीर आला सिंध सैयद कायम अली शाह ने वजीर आजम को आगाह किया कि फौजी अदालतों में समाअत के लिए दहशतगर्दी के मुकदमात की तफसीलात 10 रोज में वफाकी हुकूमत को पेश कर देंगे।
बलूचिस्तान में कानून नाफिज करने वाले इदारों ने क्वेटा के करीब से एक मुबैना खुदकुश हमलावर को गिरफ्तार किया है, जबकि दीगर इलाकों में भी छापामारी कर शदीद पसंदों को हिरासत में लिया गया। तफसील बता रहे हैं क्वेटा से मोहम्मद कासिम।
पुलिस के जराये के मुताबिक खुदकुश हमलावर की गिरफ्तारी क्वेटा करीब पंचपाई से अमल में आई। जराये ने बताया कि इस इलाके में खुदकुश हमलावर की मौजूदगी की इत्तला थी, जिस पर असास इदारों के अहलकारों ने छापा मारकर खुदकुश हमलावर को गिरफ्तार करके वहां से एक बारूद से भरी गाड़ी को बरामद कर लिया। जराये ने बताया कि इस गाड़ी को क्वेटा में तखरीबकारी के लिए इस्तेमाल होना था, जबकि एक और कार्रवाई में पिशीन के इलाके से तहरीक तालिबान से मुबैना ताल्लुक के इल्जाम में बाज अफराद की गिरफ्तारी भी अमल में लाई गई है।
पाकिस्तान में दहशतगर्दी के खात्मे के लिए कौमी एक्शन प्लान के तहत अब तक मुल्क भर में 14,496 कार्रवाइयां की गई हैं। वजीर आजम हाउस का कहना है कि इस अमल में 24,548 अफराद को हिरासत में भी लिया गया और उनसे तफ्तीश की जा रही है। इंसान दोस्ती के लिए काम करने वाले कारकुनों के इत्तेहाद ने तौहीन मजहब के कवानीन के खिलाफ एक आलमी मुहिम शुरू कर रखी है। इंटरनेशनल ह्यूमनिस्ट एंड एथिकल यूनियन का कहना है कि फ्रेंच मैगजीन शार्ली एब्डो पर होने वाले हमलों के बाद से इनके कवानीन के खात्मे के लिए ये दुरुस्त वक्त है। यूनियन का कहना है कि तौहीन मजहब का इल्ज़ाम आज़ादी इजहार राय पर कदगन लगाना है। जहाज पर सवार होकर तो कई अफराद बहरुल काहिल अबूर करते हैं, लेकिन गुब्बारों में भी बैठ के सफर किया जा सकता है, बता रहे हैं जफर सैयद।
अमेरिका के ट्रॉय ब्रेडली और रूस से ताल्लुक रखने वाले लेवन तोख्ताइयो ने हीलियम गैस से भरे गुब्बारे में अपने सफर का आगाज जापान से किया। वो बहरुल काहिल उबूर करके कनाडा या अमेरिका में जमीन पर उतरना चाहते थे, ताहम मौसम की खराबी की वजह से उन्हें अपना रास्ता तब्दील करना पड़ा और अब वो कल किसी वक्त मैक्सिको में उतरेंगे। ये गुब्बारा 10 दिन तक हवा में रहने के ख्याल के तहत तैयार किया गया है। टीम ने ट्विटर पर अपने पैगाम में बताया कि पायलटों ने नया रिकॉर्ड कायम करने के लिए मुकर्रर करदा 8,467 किलोमीटर का फासला तय कर लिया है।
हमारे آمن نگار، قریا قریا، گاؤں گاؤں،
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی اسلام آباد۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا۔ شہزاد ملک، بی بی سی اسلام آباد۔
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے۔ ریاض مسرور، بی بی سی سری نگر۔
باخبر رہنے کے لیے سیربین اور جہانما سنا کیجیے۔
جاپان اور اردن کے حکام دولت اسلامیہ کے قید میں موجود اپنے ان شہریوں کی خیریت جاننے کی کوششیں کر رہے ہیں جنہیں دولت اسلامیہ نے قتل کرنے کی دھمکی دی تھی۔ رواں ہفتے دولت اسلامیہ نے ایک ویڈیو میں جاپانی صحافی اور اردن کے پائلٹ کی رہائی کے عوض اردن میں قید القاعدہ سے وابستہ جنگجو خاتون کی رہائی کا مطالبہ کیا تھا۔ اردن کا کہنا ہے کہ انہیں القصاصبا کے بارے میں جب تک کوئی معلومات نہیں ملیں گی اس وقت تک وہ عراقی خاتون کو رہا نہیں کریں گے۔ ادھر جاپان کا کہنا ہے کہ وہ بھی اپنے شہری کی رہائی کے لیے ہر ممکن کوششیں کر رہے ہیں۔ سعودی حکام نے بلاگر رئیف بداوی کو کوڑے مارنے کی سزا ایک بار پھر ملتوی کر دی ہے۔ سزا ملتوی کرنے کی کوئی وجہ بیان نہیں کی گئی، لیکن اس سے قبل سعودی بلاگر کو 50 کوڑے مارنے کی سزا ان کی صحت کی خرابی کی وجہ سے روک دی گئی تھی۔ رئیف بداوی کو اسلام کی تصدیق کرنے کے جرم میں 10 سال قید اور 1000 کوڑوں کی سزا سنائی گئی تھی۔ سزا پر عمل درآمد کے پہلے مرحلے میں انہیں 50 کوڑے مارے جا چکے ہیں اور انسانی حقوق کی تنظیموں نے اس سزا پر شدید تنقید کی ہے۔ ہندو قوم پرست تنظیمیں آج کل زور شور سے ایسے دعوے کر رہی ہیں کہ بھارت میں 7000 سال پہلے طیارے پرندوں کی طرح اڑتے تھے، جنیاتی سائنس بھی عام تھی، ایٹم بھی دریافت یہیں پر ہوا، لیکن سائنسدان کہتے ہیں
اگر ہم نے زیرو دیا دنیا کو تو ہم نے دیا، ہمیں خوش ہونا چاہیے، اس کے اوپر شاید فخر بھی کرنا چاہیے، لیکن اس سے زیادہ نہیں۔ سوال یہ ہے کہ کیا ہم کٹنگ ایج ٹیکنالوجی، کٹنگ ایج سائنس کر پا رہے ہیں یا نہیں۔ جو یہ کلیم شروع ہو گئے ہیں وہ ہمارے جینوئن کنٹریبیوشن کو بھی ایک کوڑے کے ڈھیر کے نیچے دبا دیں۔
مزید جاننے کے لیے دیکھیے بی بی سی اردو کا ٹیلی ویژن شو سیربین۔ افریقی یونین کے سربراہ نے اسلامی شدت پسند تنظیم بوکو حرام کے خلاف شدید کارروائی کرنے پر زور دیا ہے۔ ایتھوپیا کے دارالحکومت ایڈس ابابا میں ہونے والے افریقی یونین کے اجلاس میں افریقی سیکیورٹی امور کا جائزہ لیا گیا اور سیکیورٹی دستے بڑھانے پر بھی غور کیا گیا۔ وقت ہے کھیلوں کی خبروں کا، پیش کر رہی ہیں سباناز۔
پاکستانی سابق ٹیسٹ کرکٹر سرفراز نواز نے پاکستانی کرکٹ بورڈ کو سینٹرل کانٹریکٹ کے متعلق مسائل جلد حل کر لینے کی ضرورت پر زور دیا ہے تاکہ کھلاڑی مکمل یکسوئی کے ساتھ ورلڈ کپ میں حصہ لے سکیں۔ ان کا کہنا ہے نیوزی لینڈ کے خلاف کل سے ویلنگٹن میں شروع ہونے والی ون ڈے سیریز اور ورلڈ کپ میں جیت کے لیے ضروری ہے کہ ٹیم مینیجر معین خان اور کوچ وقار یونس کھلاڑیوں کی حوصلہ افزائی کریں تاکہ سعید اجمل اور جنید خان کی ٹیم میں غیر موجودگی کے باعث کھلاڑیوں کا اعتماد بحال ہو سکے۔ آسٹریلیا میں جاری سیم کی سیریز کے چھٹے ایک روزہ میچ میں انگلینڈ نے بھارت کو 3 وکٹوں سے شکست دے دی ہے۔ بھارت نے پہلے کھیلتے ہوئے مقررہ 50 اوورز میں 201 رنز کا ہدف دیا تھا جو انگلینڈ نے 46.5 اوورز میں پورا کر لیا۔ میچ کا بہترین کھلاڑی جیمز ٹیلر کو قرار دیا گیا۔ سیریز میں آسٹریلیا 15 پوائنٹس کے ساتھ پہلے اور انگلینڈ 9 پوائنٹس کے ساتھ دوسرے نمبر پر ہے۔ اتوار کو ہونے والے فائنل میں آسٹریلیا اور انگلینڈ کی کرکٹ ٹیمز مد مقابل ہوں گی۔ میلبرن میں جاری آسٹریلین اوپن ٹینس ٹورنامنٹ میں خواتین کے ڈبلز مقابلوں کا فائنل جمہوریہ چیک کی لوسی سفاروا اور امریکہ کی بیتھی ماتک سنس نے تائیوان کی زینگ جی اور جان جنگ ران کو ہرا کر جیت لیا ہے۔ ادھر مردوں کے سنگلز مقابلوں کے سیمی فائنل میں سربیا کے نوویک جوکوویچ نے دفاعی چیمپئن سٹین ووورنکا کو 5 سیٹس میں شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے۔ اتوار کو ہونے والے آسٹریلین اوپن فائنل میں ان کا مقابلہ برطانیہ کے اینڈی مرے سے ہے۔ ملائیشیا کے شہر کوالالمپور میں جاری ایشین جونیئر اسکواش چیمپئن شپ میں آج 4 کوارٹر فائنل کھیلے جا رہے ہیں۔ پہلے کوارٹر فائنل میں دفاعی چیمپئن پاکستان نے کویت کو 0-2 گول سے شکست دے کر سیمی فائنل کے لیے کوالیفائی کر لیا ہے، جبکہ دوسرے کوارٹر فائنل میں ہانگ کانگ کا مقابلہ جارڈن سے ہے۔ تیسرے مقابلے میں میزبان ملائیشیا کی اسکواش ٹیم سنگاپور کے مد مقابل ہوگی، جبکہ آج کا چوتھا کوارٹر فائنل مقابلہ بھارت اور ایران کی اسکواش ٹیمز کے درمیان ہے۔
اور کھیل کے بعد آخر میں موسم کا احوال پیش کر رہے ہیں محکمہ موسمیات کے ڈاکٹر حنیف۔
پاکستان کے شمالی علاقوں میں اس وقت کچھ بادل ہیں، کل دن کے وقت بھی بعض علاقوں میں بادل ہوں گے، بعض علاقوں میں دھوپ ہوگی۔ ایک دن کے بعد شمالی علاقہ جات میں موسم کافی حد تک صاف ہو جائے گا۔ 3 روز بعد شمالی علاقہ جات میں مزید برف باری ہوگی۔ کشمیر کی مختلف وادیوں میں آج شام یا رات کے وقت بوندا باندی ہونے کے کچھ امکانات ہیں۔ جب
حالات حاضرہ سے باخبر رہنے کے لیے وزٹ کیجیے bbcurdu.com۔ یہ خبریں آپ بی بی سی کی اردو سروس سے سن رہے تھے۔